السلام علیکم. پاکستان میں اس وقت شام کے 7، بھارت میں 7:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. افغان حکومت اور طالبان کے درمیان قیدیوں کے تبادلے کے لیے اتفاق رائے ہو گیا ہے. فریقین کے مطابق قیدیوں کی رہائی کا عمل 31 مارچ سے شروع ہوگا. قیدیوں کی رہائی کے لیے اتفاق رائے بدھ کو ویڈیو کانفرنس پر منعقد ہونے والے ایک اجلاس کے دوران ہوا. طالبان کے ترجمان سہیل شاہین کے مطابق اجلاس 4 گھنٹے تک جاری رہا، جس میں طالبان، کابل حکومت، عالمی امدادی تنظیم ICRC، قطر اور امریکہ کے نمائندے بھی شریک تھے. سہیل شاہین نے ایک ٹویٹ میں کہا کہ اجلاس میں قیدیوں کی رہائی کے معاملے پر تفصیلی بات چیت ہوئی. طالبان اور کابل حکومت میں اتفاق ہو گیا ہے کہ قیدیوں کی رہائی کا عمل 31 مارچ سے شروع ہوگا. یاد رہے کہ قطر میں امریکہ اور طالبان کے درمیان گزشتہ ماہ طے پانے والے امن معاہدے کے تحت بین الافغان مذاکرات سے پہلے افغان حکومت اور طالبان کے درمیان قیدیوں کا تبادلہ ہونا تھا، لیکن صدر اشرف غنی نے امریکہ اور طالبان کے مابین ہونے والے معاہدے کے تحت قیدیوں کی رہائی سے انکار کر دیا تھا. دنیا بھر میں کورونا وائرس کے مریضوں کی تعداد تیزی سے بڑھ رہی ہے. بدھ کو مزید 48,000 کیسز کی تصدیق کے بعد مریضوں کی تعداد 4,71,000 سے زیادہ ہو گئی ہے، جبکہ اموات کی تعداد 21,000 تک پہنچ گئی ہے. بدھ کو مسلسل دوسرے دن 2,000 سے زیادہ ہلاکتیں ہوئی ہیں. جان ہاپکنز یونیورسٹی کے مطابق گزشتہ 24 گھنٹوں کے دوران سب سے زیادہ کیسز امریکہ میں سامنے آئے، جن کی تعداد 13,000 تھی. اسپین میں 7,500، اٹلی میں 5,200، جرمنی میں 4,300، فرانس میں 2,900 اور ایران میں 2,200 سے کچھ زیادہ مریضوں کی تصدیق ہوئی ہے. اٹلی میں مریضوں کی کل تعداد 74,000، امریکہ میں 68,000، اسپین میں 49,000، جرمنی میں 37,000، ایران میں 27,000 اور فرانس میں 25,000 سے زیادہ ہو چکی ہے. سوئٹزرلینڈ میں بھی 1,000 نئے کیسز کے بعد مریضوں کی تعداد 10,000 ہو گئی ہے. امریکہ کے ایوان بالا سینٹ نے بدھ کی شب $2,000 ارب کے معاشی پیکج کی منظوری دے دی. امریکہ کی تاریخ کے سب سے بڑے پیکج کو کورونا وائرس کی وجہ سے بحران کے شکار معیشت کو بچانے کے لیے خرچ کیا جائے گا. اس سے پہلے ٹرمپ انتظامیہ اور دونوں جماعتوں کے درمیان کئی روز تک مذاکرات ہوئے اور طویل بحث و مباحثے کے بعد اسے منظور کرنے پر اتفاق ہوا. اس پیکج کی مکمل تفصیلات ابھی سامنے نہیں آئی ہیں. البتہ امریکی میڈیا میں سامنے آنے والی رپورٹس کے مطابق $250 ارب براہ راست امریکی شہریوں پر تقسیم کیے جائیں گے اور $250 ارب بے روزگاروں کی امداد پر صرف ہوں گے. پاکستان میں کورونا مریضوں کی تعداد 1,106 تک پہنچ گئی ہے. اسلام آباد میں کورونا کا مرض تیزی سے پھیلنے کی اطلاعات ہیں اور اب تک 25 افراد میں کورونا کی تشخیص ہوئی ہے. اسلام آباد کے ضلعی انتظامیہ نے شہر کے 2 علاقوں میں 2 مریضوں کے ٹیسٹ مثبت آنے پر شہزاد ٹاؤن اور رمشا کالونی کو سیل کر دیا ہے. پاکستان میں موٹر ویز کو مسافر بردار گاڑیوں کے لیے بند کر دیا گیا ہے. اسلام آباد میں مقیم امریکی سفارت خانے کے مزید 69 اہلکار پاکستان چھوڑ کر واپس امریکہ روانہ ہو گئے ہیں. اور چینی سفارت خانے کی طرف سے جاری بیان کے مطابق چین پاکستان کو کورونا وائرس سے لڑنے میں مدد کے لیے طبی ماہرین بھیجے گا. چینی نائب وزیر صحت کا کہنا تھا کہ پاکستان میں وبا پھیلنے کے فوری بعد روک تھام سے متعلق معلومات شیئر کی. چین نے ویڈیو کانفرنس کے ذریعے پاکستان کو اپنے تجربے سے متعلق بتایا. وائس چیئرمین چائنا ڈیولپمنٹ کارپوریشن ایجنسی کا کہنا تھا کہ چین پاکستان کو طبی سامان کی فراہمی کی تیاری کر رہا ہے. چین آئسولیشن کے لیے ایک عارضی ہسپتال بنانے میں بھی پاکستان کی مدد کرے گا. پاکستان میں کورونا وائرس کا پھیلاؤ روکنے کے لیے باجماعت نماز اور جمعے کے اجتماعات پر پابندی سے متعلق حتمی فیصلہ نہیں ہو سکا ہے. البتہ صدر پاکستان ڈاکٹر عارف علوی ویڈیو کانفرنس کے ذریعے علماء کرام سے اس معاملے پر مشاورت کر رہے ہیں. مشاورتی اجلاس میں ملک بھر کے مختلف مکاتب فکر سے تعلق رکھنے والے علماء شریک ہیں. خبریں ختم ہوئیں.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 kHz پر.
कही ना।
समीन कुछ तो कहिए हमारा वो प्रोग्राम था जिसमें आपने अपने महबूब फनकारों, दानिश्वरों, समाजी कारकुनों और मुख्तलिफ शोबे के नुमाया अफराद से बातें की और उनकी बातें सुनी भी। शहनाज अजीज के साथ सुनिए कुछ तो कहिए, जिसमें कुछ वाकयात पहले के हो सकते हैं क्योंकि ये नशरे मुकदर है।
कोई गाल करो ना जी।
अस्सलाम वालेकुम सामीन, प्रोग्राम कुछ तो कहिए के साथ शहनाज अजीज हाजिर है। आमतौर से इस वक्त हम आपको मिलवाते हैं अपने उस मेहमान से जो टेलीफोन पर या यहाँ स्टूडियो में आपसे बातचीत के मुंतजर होते हैं और उनकी आवाज़ की एक झलक आपको सुनवाते हैं। लेकिन आज हमारे मेहमान की सिर्फ यादें हमारे साथ हैं क्योंकि हमारे मेहमान हैं अली सुफियान आफाकी साहब, एक लेजेंडरी फिल्म मेकर, डायरेक्टर और राइटर। आफाकी साहब ने बहुत से खूबसूरत सफ़रनामे लिखे हैं और अब से चंद रोज़ पहले 28 जनवरी को वो अपने आखिरी सफ़र पर रवाना हुए हैं। लेकिन अपने पीछे वो बहुत कुछ छोड़ गए हैं, अपनी तहरीरें, अपनी फिल्में, अपनी कहानियाँ और सामाजिक मसाइल को पर्दे सीमी पर दिखाने की अपनी मुतनव्वो सलाहियत।
जो बात चली तुम याद आए और पास चले आए, उस याद के साए साए
जब रात ढली।
सामीन इसे मेरी खुशकिस्मती कह लीजिए कि मई सन 2014 में अपने इसी प्रोग्राम कुछ तो कहिए में शिरकत के लिए मैंने आफाकी साहब को मदऊ किया था, लेकिन एक रोज़ पहले उन्होंने बताया कि अलालत के सबब वो अस्पताल जा रहे हैं और लाइव प्रोग्राम में शिरकत नहीं कर सकेंगे। मेरी दरख्वास्त पर उन्होंने अपना इंटरव्यू रिकॉर्ड करवाया और फिर वो इंटरव्यू आपने सुना भी था, तो क्यों ना हम आफाकी साहब की उन यादों को दोहराएं जो एक फनकार ही नहीं बल्कि बहुत अच्छे इंसान भी थे। तो चलिए सफ़र करते हैं मई के उस दिन जब अली सुफियान आफाकी साहब ने हमसे बहुत तफसीली बातचीत की।
जब रात ढली।
जी अस्सलाम वालेकुम आफाकी साहब, पहले तो बताइए आपकी तबीयत कैसी
है? मेरी अपॉइंटमेंट थी डॉक्टर के साथ, उन्होंने मुझे एक इंजेक्शन ऐसा लगाया कि मैं यानी उसका असर अभी तक साइड इफेक्ट।
मैंने कहा कि सुनने वाले बहुत ही मायूस होंगे क्योंकि मैंने उनको पिछले हफ्ते खुशखबरी सुना दी थी कि आफाकी साहब आएंगे, तो मैंने कहा अब आपको रिकॉर्ड कर लूं, उनकी बराह रास्त तो आपसे बात नहीं हो सकेगी।
जरूर रिकॉर्ड कीजिए आप।
तो आफाकी साहब शुरू करते हैं, असल में आपके लिए सिर्फ ये कह तो नहीं कहा जा सकता कि फिल्मों के हवाले से एक राइटर की हैसियत से इतनी सारी आपने किताबें लिखी, सफरनामे लिखे, अखबार में काम किया और फिल्मी दुनिया के बारे में तो बहुत कुछ लिखा, फिर इतनी अच्छी फिल्में बनाई, तो आप खुद बताइए कि अगर आप अपना तारुफ करवाएं तो क्या करवाएंगे?
वो होता ही है कि जब मुझसे कोई इंटरव्यू लेने आता है तो मैं उससे कहता हूँ दो चार दिन का टाइम हो आपको बता वहीगा। वो जिंदगी के इतने पहलू हैं मेरे, वो इतनी मैंने जिंदगी इसी में गुजारी है।
ये बात तो आपने सही कही, लेकिन दो तीन दिन ना सही, फिलहाल एक घंटा सही।
वो ये कि मुझे शुरू से दो चीजों का शौक था, फिल्में देखने का और फिल्में बनाने का, यानी जब अभी मैं पढ़ता था, और दूसरा था सहाफत का। अभी मैं हाई स्कूल में था तो भोपाल गए, वहाँ जब फैसादात हुए तो मैं मेरठ में था अपनी खाला के पास, तो वहां से हमने डेरिया के बाहर निकाला था, उसका नाम था चुगल खोर।
अच्छा, तो चुगल खोर नाम बड़ा दिलचस्प है, तो क्या कुछ स्कैंडल्स वगैरह छापते थे?
नहीं, उसमें यह था कि वो हमारी फैमिली, वो महल था जिसमें हम रहते थे, हमारे दादा का वो महल था भोपाल में, तो उसमें कई सारी फैमिली एक साथ रहती थी, जैसे किसी की लड़ाई हुई, किसी आपस में झगड़ा हुआ, छोटी छोटी बातें भी हम उसमें छाप देते थे। तो ये जो बच्चे थे वो हमारे थे रिपोर्टर्स, अपने घर की बातें वो खुद बताए थे, आज अम्मी ने ये कहा, आज अबू ने ये कहा।
अच्छा, चुगल खोर थे।
हाँ, वो फिर वो कुर्बानी का बकरा आया तो लिबास फिर रहा था किसी बच्चे का, वो लिबास ही खा गया।
अच्छा,
सर मैं होऊंगा 15 साल का।
ये तो आगाज हुआ राइटिंग लिखने का, लेकिन फिल्म आपकी पहली थी ठंडी सड़क।
फिल्म इस तरह है कि मैं जब मैं डेली आफाक में था, आफाक बहुत जमाने बहुत पॉपुलर अखबार था, तो मैंने एक उसका एक फिल्म का पेज निकाला, वो फिल्म का पेज बहुत इतना पॉपुलर हुआ, हमारा आ गया सर्कुलेशन मैनेजर, उसने कहा कि ये हमें 15,000 कापियां और छापनी है। तो इस तरह मेरा फिल्म वालों से तारुफ हुआ, और लुकमान साहब थे हमारे एक दोस्त डायरेक्टर, उन्होंने कहा आप अभी तो मेरे साथ आकर। फिर जब ये फिल्म बन रही थी अयाज, शाहनवाज साहब उसमें मोहम्मद गोरी बने थे, तो वो पहला था इसके भी मैंने, इनके लिए मैंने लिखा।
तो फिल्मी कहानी के लिहाज से आपकी पहली फिल्म अयाज है।
कि हमने जिस हीरे को जाने सारी वफादारी की अंगूठी का नगीना समझा है, वो हीरा नहीं, पत्थर का एक फकीर टुकड़ा।
आलीजा, अयाज में आपने जो कुछ देखा है वो आपके अपने दिल की खूबी है।
तो आज इसका फैसला हो जाए, इंतजार करो।
उसके बाद फिर आदमी बनी, बहुत वो बड़ी प्रोग्रेसिव फिल्म थी, लुकमान साहब के साथ हमने बहुत गुजारा, बहुत कुछ इनसे सीखा। फिर शबाब से मेरी बड़ी दोस्ती थी, बहुत ज्यादा।
तो आदमी के लिए पहले मैं आपसे पूछूंगी कि आदमी के डायरेक्टर भी आप थे या खाली राइटर आप थे?
नहीं, मैं तो राइटर, अभी तो नया मेरा तीसरा था स्क्रिप्ट होगा मेरा। आदमी बहुत प्रोग्रेसिव टाइप की फिल्म थी और बहुत लोगों ने पसंद किया।
कैसी शिकायत? इस महीने मुझे तनख्वाह 150 रुपए कम मिली, तुम्हारे 150 रुपए काट लिए गए। लेकिन किस बात से? इसलिए कि तुमसे मेटिंग प्लांट का पुर्जा टूट गया था। लेकिन पुर्जा मैंने जानकर तुम्हें टूट, तुम कहना क्या चाहते हो? सिर्फ इतना कहना चाहता हूँ कि मेरी तमाम तनख्वाह भी अगर कट जाए तो मैं जिंदा रह सकता हूँ, लेकिन एक ऐसा मजदूर जिसके कानून पर कोई जिम्मेदारियां हो, उसकी तनख्वाह इस तरह कट जाए तो वो जिंदा कैसे रहेगा? आपने बीवी बच्चों को रोटी कहाँ से खिलाया? अपनी हमदर्दी अपने पास रखो, लीडर बनने की कोशिश मत करो। मैं लीडर बनने की कोशिश नहीं कर रहा जनाब, आप खुदा बनने की कोशिश जरूर कर रहे हैं। निकल जाओ यहां से। मैं आपको इंसान समझकर यहां आया था, आप तो सिर्फ मैनेजर निकले, सरमाए की मशीन का एक पुर्जा, बेजान पुर्जा।
तो इसका मतलब है कि अच्छी कहानियां इनकलाबी नौयत की उस जमाने में कामयाब होती थी?
जी हाँ, होती थी। फिर मैंने लुकमान साहब को तजवीज दी कि आगे क्राइम एंड पनिशमेंट बनाए। अब वो इतना मॉडर्न नावेल है, वो देख के आदमी
घबरा। उस पर आपने फिल्म बनाई कोई?
जी मैंने फिल्म, उसका नाम था फरिश्ता। उसमें वो हमने वो बड़ी मेहनत करनी पड़ी, देखी इतना बड़ा, फिर उसको पाकिस्तानी माहौल में भी ढालना था, मगर वो फिल्म बहुत कामयाब रही। वैसे फरिश्ते में थे एजाज थे और तालिश साहब थे, जैस्मीन थी, नैयर सुल्ताना थी, अलाउद्दीन का बहुत इम्पोर्टेंट, अलाउद्दीन का और तालिश का बहुत इम्पोर्टेंट रोल थे।
मुझे हैरत इस बात पे है कि अभी भी लोग कमी हिम्मत करेंगे कि इस नॉवेल को टेलीविजन पे पेश करें, मतलब उनको लगेगा कि शायद ये इतनी तकलीफ दे एक कहानी है और इतनी हकायक से भरी हुई जो कि तकलीफ दे हकायक है। तो उस जमाने में वो फिल्म बनी और कामयाब हुई, तो इसका मतलब है लुकमान साहब एक बहुत जुर्रतमंद डायरेक्टर थे जिन्होंने ये हिम्मत की।
लुकमान साहब बहुत ही अच्छे थे। असल में शौकत हुसैन रिव्यू के असिस्टेंट रहे काफी ऐसे, फिर यहाँ आकर बॉम्बे पहली फिल्म बनाई थी हमजोली, और हमारा भी शौकत साहब से बहुत सारा था। तो जब फिल्म बनाते थे हम शाहनूर में, तो उन्हें किसी चीज की जरूरत होती थी तो मुझसे कहते थे आप कहें शौकत साहब से, मतलब गाउन चाहिए, एक ये चाहिए, अलग किस्म का चाहिए, क्रॉकरी चाहिए। उस जमाने में जो पढ़े लिखे लोगों का तबका था उसमें उमन बैठ कर लोग बातें करते थे और डिस्कशन करते थे सब्जेक्ट्स को डिस्क एक दूसरे से।
तो फिर आप डायरेक्शन की तरफ कैसे आए?
अच्छा हुआ ये कि मैंने फिल्में बनाई, काफी फिल्में चली जो मैंने जो बनाई थी कनीज, तो हसन तारिक हमारे बहुत दोस्त थे, हम दोनों उसके पार्टनर थे। उसमें ये था कि राइटर और प्रोड्यूसर मैं था और हसन तारिक उसके डायरेक्टर थे। वो फिल्म बहुत कामयाब हुई, उसके बाद हमने बनाई मेरा घर मेरी जन्नत। मैं आपके हुक्म में बताऊं कि मैंने हमेशा हर सब्जेक्ट पहले से अलग होता था, चाहे वो फिल्म, यहाँ हमारा रिवाज है ना जो फिल्म हिट हो जाए उसी टाइप की फिल्म लोग बनाते हैं, मगर मैं इस तरह मेहनत कभी नहीं किया। अच्छा मैंने तजुर्बा ये किया कि हम दोनों का बहुत अच्छा अंडरस्टैंड तारिक साहब की मेरी, लेकिन इसके बावजूद मैं समझता था कि जो मैंने लिखा है ये वो आ नहीं रहा सर। हालांकि फिल्में उन्होंने बहुत अच्छी, दोनों फिल्में जो हमने बनाई करीब उसको जो क्लासिक सिंगर भी समझा जाता है। आखिर मैंने सोचा कि मैं खुद डायरेक्ट बन जाऊँ, तो मैंने खैर काफ़ी सीख लिया था डब्ल्यू जमर साहब से, शौकत साहब से। उसके बाद मैंने बनाई सजा, सजा के मैं डायरेक्टर था लेकिन मैं बीमार हो गया, तो फिर वो हुमायूं मिर्जा जो थे उन्होंने उसको डायरेक्ट किया, वो भी प्रोडक्शन थी मेरी, डायरेक्शन नहीं थी। उसके बाद फिर मैंने आस बनाई, ये मेरी अपनी फिल्म थी, डायरेक्टर भी मैं था। मेरे दोस्त मजाक उड़ाते कहते भाई तुम्हें सीखा तो है नहीं, किसी का असिस्टेंट तो रहे नहीं, तुम क्या फिल्म बनाओगे। असल में मैं फिल्म के बारे में तो पढ़ा बहुत, लेकिन मैंने हॉलीवुड के बहुत बड़े बड़े डायरेक्टर की फिल्में देखी हैं, वो पढ़ पढ़ के भी हमने काफी सीखा। हकीकत यह है कि वो बिल्कुल नई किस्म की फिल्म थी और लोग हैरान रह गए, और तुम्हारा मुँह चूम लिया कि नया भाई साहब तो कमाल किया, तो पहली फिल्म आपने ऐसी बनाई है।
बहुत नाराज है आप, मगर हुजूर मालूम भी तो हो कि मेरा कसूर क्या है। समझ गई, मेरी जुबान से हामिद की तारीफ सुनकर बिगड़ गए।
राइटर जो कंसीव करता है तो वो असल में वो फिल्म देख रहा होता है, जब मैं लिखा करता था तो वो सीन मेरे आंखों के सामने मुझे महसूस हो रहा है वो।
बल्कि मुझे यकीन है आप डायलॉग भी बोलते जाते होंगे, है ना, एक्सप्रेशन के साथ।
हाँ वो जाहिर है, मगर ये डायलॉग के बारे में मैं उनको बताता, मैंने कभी एक तो एक डिलीवरी अच्छी हो, तलफ्फुज़ सही हो। अब उसमें शबनम की तो जाहिर है कि इतनी अच्छी उनकी नहीं, लेकिन जहाँ तक जबान का ताल्लुक है वो पहली फिल्म है शबनम की जिसमें उनकी आवाज डब नहीं की गई थी।
तो शबनम को उर्दू सिखाते हुए सबसे ज्यादा क्या लफ्ज सिखाने में मुश्किल पेश आई आपको?
शबनम बहुत ही इंटेलिजेंट,
बहुत जहीन और बहुत कमाल की अदाकारा, बहुत अच्छी,
बहुत अदाकारा। हमारे उनसे बहुत 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 गहरे ताल्लुक थे, घर में आना जाना। ढाके के जो आर्टिस्ट थे बंगाली, उनको सुरूर बाराबर की भी असल में सिखाई जबान, तो जब वहाँ उर्दू फिल्में बननी शुरू हुई तो सुरूर साहब उसको उनको उर्दू सिखाते थे।
वैसे कौन सा अदाकार और अदाकारा आपको दिल से पसंद है?
लेकिन मैंने कभी ये नहीं सोचा कि मैं इन्हीं को कास्ट करना है। होता ही था कि मैं कहानी लिखता था अपने लिए या दूसरों के लिए, स्क्रिप्ट तैयार हो जाता था तो तब मैं कंसीव करता था कि कौन सा आर्टिस्ट के लिए सूट करेगा। अब जैसे आज के लिए अजी वो गई, उसमें तजुर्बे की हमने मैडम नूर जहाँ के जो दामाद थे उनको मैंने एक साइड विलन का क्रेडिट दे दिया।
उनका नाम क्या था?
फिल्मी नाम अकील था, असल नाम तो उनका हारून था। वो दरअसल वो ये जेवरात का काम करते थे, तो वो कहते थे मुझे मम्मी नहीं देंगी। मैंने कहा तुम उनसे कहोगे मैं फिल्म बना रहा हूँ। उसका काम बहुत लोगों ने पसंद किया, मोहम्मद अली के साथ काम करना कोई आसान तो नहीं था।
Yeah.
नहीं बहुत सब्जेक्ट, एक बंदी की एक फिल्म थी वो फरीद अहमद उसके डायरेक्टर थे, उसमें कोई ना कोई मैसेज होता था या कोई एटमॉस्फेयर होता था, उसमें कैरेक्टराइजेशन होती थी।
तो बंदगी में क्या खास चीज थी?
बंदी बुनियादी तौर पर लव स्टोरी थी, तो उसमें ये था कि वहीद मुराद जो है तो बहुत एक दौलतमंद आदमी है का बेटा है और बड़ा लाडला है, तो ये जा रहे हैं एक मोटर बोट में, तो शबनम और वालिद भी एक और बोट में जा रहे हैं, तो इसने शबनम को छेड़ने के लिए आसपास चक्की लगाए, नतीजे हुआ कि कश्ती डूब गई, उसको बड़ा गर्क हो गया पानी में, तो उसको इससे नफरत हो गई, तो अब वो यही चाहते थे कि उसको अंडू करें, और शबनम के इस हादसे में उसकी आंखें वो अपनी खो चुकी थी, ये उसका इलाज कर तरह और आवाज बदल कर
तुम्हें तो बहुत सख्त चोटें आई हैं, तुमने मेरी खातिर अपनी जान खतरे में क्यों डाली, ये हाथ लड़ने के लिए तो नहीं है।
नहीं तारा, घबराने की जरूरत नहीं है, मामूली चोटें हैं बस।
चलो मैं तुम्हें घर छोड़ा।
महकी हुई जुल्फों की घटा आवारा, उफिये महकी हुई जुल्फों की घटा, गर बरस जाए तो हो जाए फजा आवारा, उफिये महकी हुई जुल्फों की घटा। चंदन की तरह सुर्ख रुख सार हैं तपते हुए कुंदन की तरह, दर्द बढ़ने लगा ओ दर्द मिटाने वाले, ये तो कुछ सोच मुझे होश में लाने वाले, ओ ना जाए हवा आवारा, उसे महकी हुई जुल्फों की घटा आवारा, उसे महकी हुई जुल्फों की घटा।
आपको बेशुमार अवार्ड्स मिले, मसलन आर्ट निगार अवार्ड मिले, ग्रेजुएट अवार्ड्स 6 दफा आपको मिला, फिल्म क्रिटिक अवार्ड मिला, मुसव्विर अवार्ड मिला, तो कौन सी फिल्म थी जिसको अवार्ड्स के लिहाज से सबसे ज्यादा कामयाबी मिली?
देखिए ना, अवार्ड सबसे ज्यादा आशिकी मिली, इसका राइटर भी मैं था, इसके पहले राइटर भी मैं था, डायरेक्टर भी मैं था, प्रोड्यूसर भी मैं था, डायरेक्टर भी इतने मेरे उसमें
यहाँ सब कुछ किया था। अदाकारी
का मुझे कभी शौक नहीं हुआ, जैसे बाज लोग करके दिखाते हैं अदाकारी, वो भी मैं नहीं, मैं सिर्फ उनसे निकलवाता था कि इस तरह के ये एक्सप्रेशन लाए।
तो आपकी पसंदीदा फिल्म भी आसी है सब फिल्मों में?
देखिए पसंदीदा तो मेरी कई फिल्में, अब जैसे एक फिल्म मैंने बनाई थी अजनबी, मैंने जो भी फिल्म बनाई वो लोग कहते थे आपने वक्त से पहले बनाई थी, तो वो भी मेरा ख्याल वक्त से पहले बनाई थी, लेकिन वो उसका मौजू ऐसा था, उसकी पेशकश थी कि बहुत वो लोगों को आज तक याद है वो फिल्म, उसमें थे मोहम्मद अली थे, दीबा थी, बहुत अजीब व गरीब कहानी थी उसमें।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
تازہ ترین خبریں ریڈیو پروگرامز آڈیو اور ویڈیو رپورٹس دیکھنے سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
تو یہ آپ کی کہانیاں اوریجنل ہیں ساری فلموں کی؟
ساری اوریجنل. میں نے کبھی کسی یہ شبی مارا کے لیے جو میرے کہانیاں لکھی دو تین, ایک شاید تھی وہ تجزیہ بٹ کی ایک ناول تھی, اس کو اڈاپٹ کیا تھا, محبت اس کا نام تھا.
باقی صاحب آپ نے خالی اردو کی فلمیں بنائی پنجابی میں یا کسی اور زبان میں؟
نہیں, دیکھیں نا بات یہ, ایک تو یہ کہ اس زمانے میں زیادہ اہمیت دی جاتی تھی اردو فلموں کو, دی جاتی اردو فلمیں ہمارے پاس اس زمانے میں 125 فلمیں سال میں ریلیز ہوتی تھیں, تو جس میں سے تقریباً 100 سے اوپر اردو ہوتی تھیں. وہ پنجابی فلموں کا جو مزاج ہے وہ ہمارا تھا نہیں, نہ اس میں آپ تجربے کر سکتے جو میں نے کیا. ہر کہانی میں ایک نیا تجربہ. آج کے بھی آپ کو یاد ہوگا کہ کس طرح وہ شبنم نے راضی کیا اس کو اپنی سہیلی کے لیے کہ آپ شادی کر لیں, بہت اس کے لیے دیا, اس نے کہا کہ محبت پانے کا نام نہیں. تو اس نے خیر اس نے بات مان لی, اس نے کہا کہ میں ایک شرط پہ شادی کر لیتا ہوں. اس نے کہا اس کے جواب میں میری جان حاضر. اس نے کہا جان نہیں چاہیے مجھے, میں مانگوں گا تو آپ دیں گے. اب اس کی شادی ہونے لگی. وہ بڑے نفسیاتی کریکٹر تھے وہ سارے.
اتنی بڑی جاگیر آپ ان لوگوں کو دے رہے ہیں, ان معمولی کسانوں کو؟ جانتے ہو یہ جاگیر ہمیں کس سلے میں ملی تھی؟ ہمارے باپ دادا نے انگریزی حکومت کے لیے اس علاقے کے جوانوں کو بھرتی کرایا. انہی کسانوں کے باپ دادا کا خون اور ہڈیاں بیچ کر یہ جاگیر ہم نے حاصل کی. اگر کتنے افسوس کی بات ہے کہ ان کسانوں کی اولاد آج بھی اپنا خون پسینہ ایک کر کے فصلیں اگاتی اور ہم ان کی محنت کا پھل کھاتے, اور پھر بھی ان زمینوں کو اور ان پر بسنے والے انسانوں کو اپنی جاگیر سمجھتے. یہ کہاں کا انصاف؟ دنیا بدل رہی ہے حامد, صدیوں کی بے انصافیوں کا خاتمہ ہو رہا ہے. بادشاہوں سے ان کے تخت و تاج اور زمینداروں سے زمینیں چھن گئی. کل تک جو حاکم تھے وہ آج عوام کے محکوم ہیں. ہمیں بھی زمانے کے ساتھ بدلنا چاہیے.
اچھا فاقی صاحب, کیا آپ نے آغاز کیا اصل مقامات پہ جا کے شوٹنگ کرنے کا, لوکیشنز پہ, تو کوئی کوئی یادگار واقعہ جو شوٹنگ کے دوران پیش آیا ہو؟
شوٹنگ کے دوران بڑی دلچسپ, ایک تو زمانے میں تھا کہ ہم جہاں جا کے باغ میں یا اس میں کسی زیادہ پسماندہ علاقے میں جاتے تھے, لوگ آ کے ہمیں پتھر مارتے تھے دیہاتی لوگ. اور جب شہروں میں ہم شوٹنگ, ایک بار شملہ پہاڑ پہ ہم شوٹنگ کر رہے تھے, آج کی تھی کر رہے تھے, تو وہاں پتہ نہیں کہاں ایسے زمین میں سے لوگ نکل آتے ہیں, 2500-3000 آدمی آ گئے وہاں. اب سارے لوگ گھبرا گئے. اچھا وہ تو اپنے فین تھے, لیکن یہ کہ جو جب بھاگے تو لوگ ان کے پیچھے بھاگے, نتیجہ یہ ہوا محمد علی صاحب گر گئے, وحید مراد گر گیا, زخمی ہو گئے, وہ اس کے سارے گملے ٹوٹ گئے. بھاگ دوڑے لوگ تھے نا 2500, وہ اس کا ہمیں جرمانہ دینا پڑا. باغے جنا میں کی تھی ہم نے.
اچھا جو دیہاتیوں کا آپ نے بتایا ہے کہ وہ پتھر مارتے تھے, تو کس لیے کہ وہ سمجھتے تھے کہ فلمیں بنانا کوئی بری بات ہے؟
ہاں وہ کہتے ہیں بری بات ہے. مولوی صاحب سب سے آگے ہوتے تھے, تو بعض اوقات ہم ان کو کنوینس بھی کر لیتے تھے, مان بھی جاتے تھے. ہاں ہم ان سے کہتے تھے دیکھیے یہ اس کی کہانی ہے, اس میں یہ کہا ہے ہم نے, یہ پیغام ہے اس کا, تو اگر آپ کو اعتراض ہو تو ہمیں بتائیے گا. ایک یہ تھا کہ جب فلم سزا بنائی, اس میں بڑا سیٹائر تھا پولیٹیشینس کے اوپر, ہر کریکٹر کے اوپر تھی, بڑی سیریس فلم تھی اور کچھ کامیڈی بھی تھی. تو جب وہ فلم بن گئی, اس میں یعنی جعلی ڈاکٹر کا کریکٹر ان کا تھا. اس زمانے میں فیصل آباد میں یہ ویٹرنری کالج کے لڑکے تھے, انہوں نے ہڑتال کی ہوئی تھی, تو انہیں تو ایک بہانہ مل گیا, انہوں نے شور مچایا گیا, ہمارا مذاق اڑایا گیا, وکیلوں نے مقدمہ کر دیا کہ ہمارا مذاق اڑایا گیا, اس کی سے اور کر دیا. مسعود الرؤف صاحب تھے انفارمیشن سیکٹری سے, سینسر بورڈ کے چیئرمین تھے, تو وہ یہ جانتے تھے, کہتے ہم جب پڑھتے تھے تو آپ کی فلمیں دیکھا کرتے تھے. تو میں نے ان سے کہا کہ رؤف صاحب مجھے بتائیں کہ میں کیا کروں, آپ لوگ کہتے ہیں کہ فلمیں آپ لکی بنے ہوئے اپنے عشق محبت بناتے, جب ہم نہ بنائے تو آپ یہ مصیبت پڑے گی, فلم میری بین کر دی گئی انہوں نے. تو انہوں نے سینسر بورڈ کا اسٹوڈینٹ کے نمائندوں کو ہی بلایا. نتیجے کی بات یہ کہ جب انہوں نے فلم دیکھی تو وہ بہت ہی پورا سر فلم تھی, تو جو ان کا لیڈر تھا وہ میرے پاس آیا, کہتا ہے افضل صاحب آپ نے تو بہت اچھی فلم بنائی. میں نے کہا بھائی تم تو اس کو بین کرا دو.
ہاں تو انہوں نے اسٹرائک اپنی ختم کر دی.
اچھا ایسا کہہ رہے وہ اصل میں مجھے جو اپنے لوگوں کو نام جو پارٹ ایسوسیشن ہے, تو آپ ایسا کریں گے اس میں سے 2-4 فکر ایسے برائے نام نکال دیں, تو میں ان سے کہوں گا بھائی ہم نے چینج کر. تو میں تو تیار تھا, مگر مسعود الرؤف جو تھا وہ بڑا, اس نے کہا کہ کیا بھی ہوتا بات کریں آپ, क्या खिंचने का निकालने से क्या होगा, बात तो वही है, कहानी तो वही है ना, कैरेक्टर भी वही है, उसी तरह फिर वो फिल्म चल गई।
भाइयों और बहनों, आज जिस तरह आपने बड़ी तादाद में इस जलसे में शरीक होकर मेरी हौसला अफजाई की है, इससे साफ जाहिर होता है कि आपको भी उन मजलूम औरतों से पूरी हमदर्दी है। उन्हें अपने घरों में बसाना हमारा कौमी और अखलाकी फर्ज है। हाँ तो मेरे भाइयों और बहनों,
अरे सुनो तो सही, तुम्हारी अखबार में तस्वीर छपी है।
मुसीबत,
यूं के तस्वीर तो बड़ी शानदार है, मगर तुम्हारे साथ ये कलमुई कौन खड़ी दीदे फाड़े तक रही है।
अबे तूने शीशे नीचे क्यों कर लिया? हाँ तो मैं कह रहा था बहनों और भाइयों,
बहन भाई गए सब चूल्हे भाड़ने, चलिए दबाओ, यूं के कभी दीदी की बात भी सुन लिया करो।
बेगम देख रही हो, तकरीर याद कर रहा हूँ और तुम होके बार बार टोक देती हो।
है तो कौन सा गजब हो गया, यूं के जलसे में जो लोग आवाजें करते हैं और गंदे अंडे मारते हैं तो कुछ नहीं।
अरे बीवी वो तो पब्लिक है, अवाम, भला तुम्हारा और पब्लिक का क्या मुकाबला।
अच्छा तो ये मुई पब्लिक तुम्हें मुझसे ज्यादा अजीज है।
और क्या, मछली बगैर पानी के और लीडर बगैर पब्लिक के जिंदा नहीं रह सकता, क्या समझी।
तो आपकी कौन सी फिल्म थी जिसपे सियासी वजूहात की बिना पर पाबंदी लगी, कोई थी ऐसी फिल्म?
नहीं, ये सियासी बुनियाद पर नहीं लगी, लेकिन इस पे ये सजा पर लगी थी, इस बात पर जो मैं आपको बता रहा हूँ। यानी बकरूरों ने हर पेशे का मजाक भी उड़ाया।
अच्छा।
सियासतदारों ने गिरूर से निकलवा दिए, क्योंकि उसमें तारिक साहब ने ऐसी, जैसे हमारे एक्टर होते सियासतदार होते हैं, कहते कुछ हैं करते कुछ हैं, तो उसका बड़ा मुतासर था उनका कैरेक्टर, तो उन्होंने भी एतराज करना शुरू कर दिया, अखबारों में लिखवाया कि क्या मजाक उड़ाया जाए सियासतदानों का। लोगों ने मुझसे इंटरव्यू लिया, मैंने कहा तो सियासतदान आप मुझे बताएं जो मैंने बताया गलत है, पब्लिक में कुछ कहते हैं अमल उन पर कुछ और है।
मौसीकी, एंटरटेनमेंट, सितारों के इंटरव्यूज, आपकी कॉल्स और पैगामात से मिलकर बनता है प्रोग्राम चार्ट बस्टर्स। हमारा और आपका साथ हर जुमे की रात 9 बजे सुनना न भूलिए चार्ट बस्टर्स।
अच्छा ये बताइए, आपकी बड़ी ही मसरूफ जिंदगी, मैं अभी देख रही थी पूरी फेरिस्त, इतने तो आपने सफरनामे लिखे, फिर आप अखबार के कॉलम बाकायदा लिखते हैं, फिर आपने नॉवेल्स लिखे, स्क्रीन प्ले लिखे, फिल्में डायरेक्ट की, प्रोड्यूस की, और मैंने आपकी बेगम की थोड़ी सी गुफ्तगू रिकॉर्ड की, उससे ये साबित हुआ कि शौहर भी आप बहुत अच्छे हैं और बाप तो बहुत ही अच्छे हैं, बेगम का सर्टिफिकेट है आपके पास।
हमसे तो नहीं कभी ऐसे किया, गुस्सा आता है लेकिन आता तो बहुत है, गुस्सा खैर अब तो नहीं आता, लेकिन जब गुस्सा आता था बहुत, लेकिन ये कि फिर भी बहुत ख्याल, बहुत मोहब्बत,
रोमांटिक है
थे,
ये भी गनीमत है कि थे।
नहीं, जी मतलब अब भी किसी हद तक, लेकिन ये के बहुत,
क्योंकि फिल्में तो बड़ी रोमांटिक बनाते हैं तो।
जी जी, और बाप तो माशाल्लाह बहुत ही अच्छे, दो ही बेटियां हमारी हैं।
अच्छा।
लेकिन बहुत बेटियों के साथ तो बहुत ही ज्यादा, बेटियां उनके बच्चे बहुत उनसे मोहब्बत करते हैं, दामादों से माशाल्लाह बहुत, दामाद हमारे बहुत अच्छे हैं दोनों, माशाल्लाह बहुत ही अच्छे हैं।
तो आपकी फैमिली में किसी और का कोई किसी तरह का भी ताल्लुक नहीं फिल्मों से?
नहीं से, मतलब राइटर तो हमारे काफी, हमारे अब्बा बड़े अच्छे राइटर थे पुराने, हमारे ताया थे।
आपके अब्बा का क्या नाम था?
सैयद अबू तमीम, बड़ी पुरानी बात होगी, अबू तमीम फरीदाबादी। उसके बाद जब फिर वो जब लाहौर आ गए, जब वो लिखते थे ये, वो इस्मत और बनात वगैरह जो थे पुराने रिसाले लिखा कर, जब पाकिस्तान आ गए तो वो लिखते थे अबू तमीम था फरीदाबादी, ये बहुत ज्यादा लोगों को बड़ा अच्छा लगता था। अच्छा। फरीदाबादी जब उन्होंने किया ना, जाहिर
है पुरानी बात है।
जी, और सब हमारे, ये हमारी फूफी के बेटे, हमारी फूफियां वगैरह बहुत अच्छी, मतलब शेर कहना और इल्मी बातें करना इस तरह का बहुत हमारे रहा है, हम तो कुछ भी नहीं।
बातें तो आप बहुत अच्छी करती हैं। अच्छा, इनकी सबसे बुरी आदत क्या है वाकी साहब की?
बस बुरी आदत तो वही थी जो गुस्सा बहुत आता था, वैसे बहुत इन्होंने, एक तो खैर उम्र के साथ भी होता है, फिर बहुत इन्होंने होम्योपैथिक इलाज करते हैं, बहुत इन्होंने होम्योपैथिक इलाज के बहुत दवाएं खाई, तो गुस्से पे किसी हद तक काबू तो पा लिया था, बस एक यही तो गुस्सा ही इनका बहुत ज्यादा था, बगैर वजह के, मतलब जाहिर है वो तो अपने आप को समझते थे मैं बिल्कुल सही हूँ जो मुझे गुस्सा आया है, लेकिन बस ऐसे ही कहा जाता था गुस्सा।
अच्छा, और सबसे अच्छी आदत कौन सी है?
तो अच्छी तो बहुत ही है, बस यही के वक्त बहुत ही केयरिंग, लविंग, सब सबके साथ ही, कोई काम, कोई किसी का हो, कोई कोई बीमार हो जाए कहीं आपके मतलब तो फिर मोहल्ले में भी, अब जो परेशानी इतनी ज्यादा होगी, अब उसको डॉक्टर को दिखाना चाहिए, उसको मशवरा देंगे, अब तुम डॉक्टर के पास जाओ, फलाना इलाज करो, ये करो, वो करो, हर एक के साथ ये है कि बीमार कोई हो जाए, आदत को नहीं जाते, वो कहते हैं कि मुझे मेरा दिल इस काबिल नहीं है कि मैं किसी बीमार को देखूं, फिक्र बहुत ज्यादा है।
आपकी शायरी पसंद की हुई थी या अरेंज थी?
अरेंज, मैं आपको बताऊं, मैं बेटा भी बहुत अच्छा हूँ, मेरी वालदा जो थी ना, अल्लाह उनको बख्शे, हमारे तीन भाई और भी हैं, थे आप इतनी तो एक ही रह गए, तो वो मेरे पास ही रहती थी, उनके पास नहीं जाती थी, इतनी अटैच थी वो मेरे से, बड़ी खिदमत की मैंने अपनी वालदा जी।
तो आपकी वालदा को कोई इतराज नहीं हुआ आपकी फिल्में वगैरह बनाने पे?
इसी पे इतराज होता था कि देखिए फिल्म इंडस्ट्री भी चले गए, खैर मैंने तो परवाह नहीं की, लेकिन जो हमारे खानदान वालों ने, मैंने उनको भाई मैं तो राइटर हूँ, उनको नाच गाना तो नहीं करता ना, और ऐसी कहानी लिखता हूँ कि आप सारी फैमिली के साथ बैठ के देखें, ये नहीं कि इसको इसमें कोई काबिल इतराज़ बात हो।
तो आपकी वालदा ने कभी आपकी कोई फिल्म देखी?
जब मैंने करीज बनाई तो उसकी बड़ी धूम मची, वो बहुत से लोग आए, हमारे रिश्ते सारे रिश्तेदार आते थे जो हमें पास देते पास देते। अच्छा तो कहने के बेटा मेरा, मैंने सुना है तुमने बड़ी अच्छी फिल्म बनाई है, तो क्या बनाई है? मैंने कहा कि इसका ही माहौल है पिछला एक, अच्छा इतनी पुराना माहौल है, कैरेक्टर दिखाया, तो मैंने कहा मैं देखो ना चल, कहते नहीं भाई हमने तो देखी नहीं फिल्म कभी वहाँ सर, मैंने कहा नहीं हम मेरी खाजी चले आप, फिर वो हम ऐसा सिनेमा कई सिनेमा में लगी थी, ऐसे सिनेमा में ले गए गाड़ी से उतरती सामने वो बॉक्स था, अम्मा ने बेटी रोती नहीं इस जगह, वो फिर कहा कि तुमने जो ये तुम्हें तो पुराना जमाना याद दिला दिया लोगों को, नवाबजादे किस टाइप के होते थे, नवाब किस तरह के होते थे, देखिए ना कनीज में जेबा थी, बहिन मुराद थे, मोहम्मद ही थे।
जब रात ढली तुम याद आए, हम दूर निकल आए, साए साए, जब रात ढली
जो बात चली तुम याद आए, और
रात ढली अपनों ने दिया जो गम, उस गम की शिकायत क्या, क्या जाने यहाँ कोई इस गम में है राहत क्या,
डर है कि ये गम दिल का ना सूर ना बन जाए,
जब रात ढली
बिस्तर है ये कनारा भी तूफान ही न बन जाए
जो बात चली
जब रात ढली
आपकी बातें सुन कैसा लगता है कि आपकी शख्सियत पर आपकी वालदा का गहरा असर है
जी बहुत ज्यादा असर में बात है कि हमारे घर का माहौल बड़ा लिटरेरी था शुरू से ये हमारे जो मामू थे अबू तमीम बड़ा अच्छे राइटर थे तो हमने ये माहौल देखा हमारे घर में
आफाक साहब मैं ये कहूंगी कि चलिए आपने वालदा का बड़े प्यार से जिक्र किया मगर उनका भी तो जिक्र कीजिए जिन्होंने आपका इतनी मोहब्बत से जिक्र किया आपकी बेगम साहिबा
असल में बात है कि मैं भी लेट शादी की पहले तो मैं चाहता था इस्टेब्लिश हो जाऊँ तो फिर मैं इस्टेब्लिश हो गया तो फिर मुझे अल्सर हो गया फिर उसका ऑपरेशन हुआ तो दो साल में UCH में अमेरिकन अस्पताल में इलाज ऑपरेशन हुआ इलाज करा तो फिर दो तीन साल में आउट ऑफ टच रहा मैंने सोचा क्या शादी करनी है लेकिन अम्मा की ख्वाहिश थी कि मैं शादी करूँ वो मेरी बहनों की रो हर किसी दिन एक नई लड़की ला के दिखा दी जिसको ना समझता हूँ जानता ना हूँ बहुत अच्छी तरह से मैं कैसे शादी करूँ तो
وہ سارے رشتے جو تھے وہ تو سب کی شادیاں ہوئی مجھ سے, شادی کے جن کے امکانات تھے مجھ سے, لیکن مایوسی بھی ہوئی لڑکیوں کو. باہر تو پھر میں نے کہا ماؤ تو بہت چھوٹی ہے مجھ سے, چلے بیٹا کوئی نہیں تم, ہوتا ہے یہ ہمارے زمانے میں, یہ ہوتا تھا یہ ہوتا تھا. تو اس طرح ہماری ان کی شادی ہو گئی. ان کا ہمارا گھر مطلب اچھے گھر چھوڑ کے ان کا مالٹاؤ میں ہم رہ کر رہا کرتے
تھے.
اتنی پولائٹ, میں آپ کو بتاؤں اتنی نرم مزاج, اتنی ہمدرد پولائٹ ہے. یعنی میں میرے رشتے داروں کے بارے میں اسے کہتی ہوں فلاں کو آپ نے نہیں کیا اس کو ضرورت ہے, یہ اتنی نہ کبھی انہوں نے جھگڑا کیا مجھ سے, میں غصہ بہت کرتا تھا. یہ بعد میں مجھے شرمندگی بھی ہوتی ہے, یہ نہیں کہنے کہ ان پہ کرتا تھا. جیسے نوکر پر گرم کروں کیا کس طرح کے نوکر رکھے ہوئے ہیں تم نے, کیا کیا پلے ڈکا کے پھیر لی, پھر بعد میں نشا کرتا تھا, اس کو کوشش کرتا تھا. تو یعنی حقیقت یہ شی از این آئیڈیل وائف. میں نے اتنا کام کیا تو آپ بھی بتائیے کیسے کر سکتا ہے کوئی شادی شدہ آدمی.
شانوں سے دلوں کو تم نے بکھیرا, نگاہوں پہ چھایا مہکتا اندھیرا, برا تو نہ مانے تو اے زلف والے یہی آج سے ہے گھٹاؤں کا نام. اگر کوئی پوچھے بہاروں کا مطلب بتا دوں گا.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں اور ریڈیو آپ کی دنیا اور خبروں سے آگے کے تبصرے سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک ریڈیو آپ کی دنیا اردو voa.com پر براہ راست سنیے, اور خبروں سے آگے روزانہ ہماری ویب سائٹ پر دیکھیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے ریڈیو آپ کی دنیا اور خبروں سے آگے کی سرخیاں پڑھیے, دیکھیے اور سنیے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
اچھا آفاقی صاحب, انہوں نے ایک بڑی دلچسپ بات کہی کہ آپ کا غصہ ہومیوپیتھ دوا کھا کے دور ہو گیا, تو بہت سے بیوی اور بہت سے میاں چاہتے ہوں گے کہ آپ بتائیں کہ وہ دوا کون سی تھی جس کے کھانے سے غصہ دور ہو گیا آپ کا.
وہ دوائی ہے, اس کا نام ہے اگنیشیا, ایک کالی ہارس اور اگنیشیا. تو یہ نہیں کہ میرا دور ہو گیا, لیکن مطلب یہ ہے کہ وہ یعنی میرے نظر ذرا تابو میں آ گیا.
اچھا اچھا,
سمجھے. تو رابطہ رابطہ بالکل دور تو نہیں ہوا, ابھی بھی میں اخبار میں جب صاحب نے مجھے بہت کچھ کہا تو ہم نے فیملی میگزین نکالا, تو وہاں یہ غصہ تھا تو میں سارے دفتر میں آواز جاتی, نظام صاحب کے کمرے میں بھی جاتی تھی.
اچھا,
جب غصہ آتا ہے تو میں نہیں دیکھتا کہ کون سامنے کھڑا ہے.
مگر میں نے سنا ہے کہ دو ایسی ہستیاں ہیں جن پہ آپ کو کبھی غصہ نہیں آتا, اور وہ ہیں آپ کی دو بیٹیاں. صحیح ہے یہ بات؟
بیٹیوں سے بہت محبت ہے. جب یہ ہماری پہلی بیٹی ہوئی تو خیر وہ کوئی نام وغیرہ ملا, تو جب دوسری بچی بھی یہیں پر ہوئی تو وہ مائیاں جو ہوتی ہیں وہ بلکہ الٹا ہمدردی کرنی تھی کہ بیوی اللہ فکر نہ کرے, اللہ اور دے گا, بیٹا دے گا آپ کو. اچھا, مجھے کبھی بیٹے کی خواہش نہیں ہوئی, اور ڈبنا نے کبھی اظہار نہیں کیا, نہ مجھے تو نہیں پتا کہ ان کو بیٹے کی کہ بجی کیوں یہ بیٹا کیوں نہ ہوا.
اچھا,
ہم نے بہت ڈانٹ سے پالا. اچھا, پھر جب ذرا بڑی ہوئی تو میں شوٹنگ کے لیے پاکستان سے باہر جاتا تھا, تو میں سب ساری فیملی کو ساتھ لے جاتا تھا. میں نے لبنا جاتی رہی, پھر نادیہ 5 سال کی ہوئی تو جاتی رہی, پھر پارو چھوٹی جو ہے وہ بڑی, تو اس کو میں چاہتا تھا کہ دیکھیں دنیا, یہ بھی دیکھیں اور خوش ہوں جو ان کی خوشی ہے.
تو یہ جو آپ کا پیار ہے اپنی بیٹیوں کے لیے, تو کہیں کسی کہانی میں, کسی فلم کی کہانی میں ریفلیکشن ہے اس کا؟ کوئی فلم آپ نے ایسی بنائی؟
اصل میں بیٹیوں سے اس طرح کی کوئی سبجیکٹ ہی نہیں ملا, ہمیں سوچا, ہم نے نہیں بنایا. لیکن یہ کہ
میں آپ کو بتاؤں حقیقت یہ کہ میں سمجھتا ہوں بیٹی سے اچھی کوئی رحمت نہیں ہے دنیا میں, اور میں نے کبھی کمی محسوس نہیں کی, اور میں نے ان کو بچیوں کو مطلب ان کی ہر خواہش پوری کی. میں جیسے غلط کام کوئی ہوتا تو اس کو ہم نہیں کرتے تھے, وہ یہ کہتی تھی ہماری بیوی آپ نے دماغ خراب کر دیا, آپ نے کوئی بگاڑ دیا, میں نے کبھی کھا بھی نہیں. تو اب یہ بہت سی باتیں ماننی یہ نہیں چاہیے, ہم بچی ہو کیوں کیوں اس کا دل دوڑا جائے. مطلب پھر دیکھے نا پیرنٹس کا یہ خیال ہوتا ہے کہ بیٹی ہے تو شادی ہو جائے تو چلی جائے گی.
بیٹی کا رشتہ کبھی ختم نہیں ہوتا, چاہے اس کی شادی ہو جائے چاہے وہ خود ماں بن جائے.
ہاں حقیقت یہ, اب آج کل کے زمانے میں دیکھیے بیٹے آج کل یہاں سے جاتے ہیں وہ پلٹ کے خبر نہیں لیتے ماں باپ کی. اچھا وہ جو بیٹیاں ہیں وہ جہاں بھی بیٹھی, اب میں یہ بیمار ہوا ہوں پچھلے دنوں تو وہ اتنی پریشان تھی وہ نہیں, اس نے ڈاکٹر سے بات کی. اچھا تقریباً سارے ڈاکٹر تو میرے دوست ہیں, اتنی ہم نے بیماریاں اٹھائی ہیں تو ڈاکٹر سے بات کی. ڈاکٹر صاحب اس کی طرح ضروری ہے کہ آپ یہ ٹیسٹ لیں یہ کریں وہ کریں, نہ دیا نا. اور چھوٹی والی بھی ہے وہ بھی اس کا بھی یہی حال.
دیکھا آپ نے کہاں بیٹی ہو, ابو زندہ آباد,
ابو زندہ آباد, ابو زندہ آباد,
ابو کی چمچیوں چلو اٹھو جاؤ یہاں سے.
میں یہ کہوں گی آپ سے کہ ہمارے سننے والوں کو آج بہت مایوسی ہوگی, کیونکہ ان کو بڑی حسرت تھی کہ وہ آپ جیسے اتنے اچھے ڈائریکٹر رائٹر سے بات کر سکیں. مگر میں یہ بھی چاہتی تھی کہ آپ کی طبیعت خراب ہے تو آپ کو آرام کرنے کا موقع مل سکے اور آپ آرام سے ریکارڈنگ کروا لیں. تو کچھ ہمارے سننے والوں کے لیے, وہ تمام لوگ جو دور دراز دیہاتوں گاؤں شہروں میں رہتے ہیں, آپ کی فلمیں دیکھتے ہیں, آپ سے محبت کرتے ہیں, ان کے لیے کچھ کہنا چاہیں گے آپ؟
دیکھیے میں ان سے, میں خود بھی بڑی قدر کرتا ہوں. جو فلم جو ہوتی ہے نا, یہ اس کی کامیابی ناکامی جو انہی لوگوں کے اوپر ہوتی ہے نا. اگر یہ ناپسند کریں تو آپ کو کوئی پوچھے نا, تو یہ پسند کرتے ہیں آپ سے پھر. اچھا پھر محبت کرتے ہیں. اور اتنی جب میں سڑک پر سے گزر رہا ہوں تو دکاندار ہاتھ جائے گا کر تعریف رفائی کا, بہت بہت اچھی فلم, بہت اچھی فلم. اور یہ اعتراض بھی کرتے ہیں, ایک قمیض میں جو ہم ہے تو ہم نے سبھیوں کو ساڑی پہنائی, اس کی نیا نیا کپڑا یہ آیا تھا نا جس پہ استری کی ضرورت نہیں.
نائلون,
نائلون.
کون سی فلم میں پہنائی تھی آپ نے نائلون کی ساڑی؟
کنیز فلم تھی نا
جی.
تو باہر وہ نواب نے جب وہ شادی کی تھی اسے پسند سے اپنی اس کے بیٹے نے سنتوش کمار نے جب وہ مر گیا تو یہ کنیز کی بیٹی تھی تو اس نے اس کو ساتھ ہی نکال دیا تو اس وقت یہ ایک بچے کی ماں بھی بننے والی خیر اس نے اس بچے کو پالا اور اس کہا کہ میں اس بچے کو پالوں گی نواب صاحب کہ وہ اتنی غریب تھی اس نے اس طرح پالا اس کو چکیاں چلا کے تو کہ نہیں آفاری صاحب وہ چکیاں چلاتی ہے وہ چھوٹے گھر میں رہتی ہے اتنی غریب عورت ہے تو اس نے نارنگ کی ساڑی پہنی نارنگ اس زمانے میں مہنگا تھا
اچھا
میں نے آیا تھا نا اچھا اب میں بڑا واقعی لاجواب ہو گیا مگر میں نے ان سے کہا کہ مجھے صاحب دیکھ بات یہ کہ ساڑی جو ہے نا اس کا فال اچھا ہوتا ہے تو کوئی ہاتھ لگا کے تو نہیں دیکھتا کہ کائے کی میں نے کہا پہلے آدمی جس نے یہ کہا ہے لیکن آج دیکھیں نا اگر میں اس کو سوتی ساڑی پہنا تھا تو وہ بات ہی نہ آتی نہیں یہ بات آپ صحیح کریں تو فون کر گیا کہ اور لڑکے ہماری فلم میں چلتی تھی نا تو زمانے تو فلم دیکھنے کا ایک رواج تھا کہ کالج کے لڑکے لڑکیاں پوری پوری آدھا آدھا سنیما ہال بک کرا لیتے اب مجھے پتا چل رہا ہے کہ بہت سے لوگ ہیں جو مجھے اس زمانے کے ہیں یا اس کے بعد کے جیسے میں نے محسود رعوف کا کہا آپ کے یہاں انفارمیشن سیکٹری تھے تو کہتے ہم تو آپ کی فلمیں دیکھا کرتے جب کالج میں تھے فلمیں دیکھنے کا اس زمانے میں ایک کلچر تھا
بالکل اور اب بھی ہو سکتا ہے اگر اچھی فلمیں بننے لگیں جیسی
اچھی فلمیں بنے تب نا
بالکل
یہ ہمارے پاس جو یہ اس طرح کے لوگ آ گئے نا بدماشوں کی فلمیں اور اسمگلر آ گئے تو انہوں نے آ کے تو ستیہ ناش مار دیا
بالکل
جو اچھے لوگ تھے وہ تو خود بخود ہی چھوڑ کے چلے گئے وہ ماحول دیکھیں نا فلم کے لیے ایک ماحول چاہیے جیسے آپ کو لکھنے کے لیے یا مصوری کے لیے ایک ماحول چاہیے نا
اور موجودہ دور میں ایک یہ بھی ضروری ہے جیسے بھارت میں یا امریکہ میں ہوا بالی ووڈ یا ہالی ووڈ کی ایک صنعت ہے یہ بڑی تو یہ اتنی اس میں اب ٹیکنیکل اتنی چیزیں آ گئی ہیں اور اتنی مہنگی چیزیں ہو گئی ہیں کہ اس کو ایک صنعت کا درجہ بھی ملنا چاہیے اس کے بغیر فلم آگے بڑھ نہیں سکتی انڈسٹری
دیکھیے ہمارے پاس تو ہم تو لڑتے لڑتے تھک گئے اپنی حکومت سے وہ بڑے احتجاج کیے کیا کچھ کیا انہوں نے آج تک فلم کو اس زمانے میں جب اتنی بڑی انڈسٹری تھی اور انڈیا کی یعنی ہم ان کی پائی کی فلمیں بناتے انہوں نے انڈسٹری کا درجہ نہیں دیا تو اس میں یہ تھا کہ انڈسٹری میں آپ کو بڑی ڈیوٹی وغیرہ بھی آسانی ہو جاتی ہے لانے میں اکوپمنٹ لے آ سکتے ہیں آپ جو ادروائز بہت زیادہ ڈیوٹیز ہوتی ہیں
جی
گورنمنٹ ہماری گورنمنٹ نے کبھی بھی جو حکمران رہے ہیں جو بھی انہیں کوئی ذوق لطیف نہیں تھا اور فلم تو وہ اس کو تو بالکل بیکار چیز سمجھتے تھے
آفاقی صاحب اتنا آپ کے ساتھ باتیں کر کے اچھا لگ رہا ہے کہ مجھے یہ اندازہ نہیں ہو رہا کہ ایک گھنٹہ گزر گیا آپ سے باتیں کرتے ہوئے اور میں نے
ایک گھنٹہ گزر گیا
جی ہاں اور میں نے آپ کو بہت تھکا دیا لیکن اب میں آپ سے یہ وعدہ لوں گی کہ جب آپ کی طبیعت تھوڑی بحال ہو جائے گی تو ایک پروگرام پھر ہم لائیو کریں گے تاکہ ہمارے کالرز بھی آپ سے باتیں کر سکیں اور باتیں پوچھ سکیں ٹھیک ہے
جی بالکل
بہت بہت شکریہ
مجھے جہاں جب مجھے باہر سے کالز آتی ہیں نا
جی
دنیا کے ہر حصے سے میری کالز آتی ہیں
اچھا
وہ جو جنہوں نے فلم دیکھی ہے یا میرا لکھا ہوا پڑا ہے تو وہ بڑی محبت کرتے ہیں وہ ابھی تک پتہ نہیں کیا بات ہے
بات تو صرف یہ ہے کہ آپ کی تمام کاوشیں موجود ہیں اور یہ یوٹیوب وغیرہ کا ایک فائدہ یہ ہے کہ باہر کے لوگ بڑی آسانی سے پرانی فلمیں دیکھ لیتے ہیں یہاں بہت سے لوگ یوٹیوب پرانی بلیک اینڈ وائٹ فلمیں میں کلپس نکالتی ہوں تو مجھے اتنی پرانی پرانی چیزیں نظر آتی ہیں تو بڑی مجھے خوشی ہوتی ہے اور بہت اچھا لگتا ہے بہت شکریہ آپ کا
آپ کا بہت شکریہ آپ نے اتنی دیر
نہیں آپ نے مجھے وقت دیا یہ تو ہمارے لیے عزت کی بات ہے کہ آپ نے ہمیں اتنا وقت دیا تو خدا حافظ آپ کو
خدا حافظ
ایسا نہ کہو بیٹے ایسا نہ کہو تم مجھے چھوڑ کر نہ جانا تمہارے بغیر ابو کیسے رہیں گے
آپ کے پاس تو سب ہوں گے ابو مگر میرے پاس تو کوئی نہیں ہوگا مجھے تو اکیلا ہی جانا پڑے گا
ایسے میں اکیلا نہیں جانے دوں گا بیٹے نہیں جانے دوں گا
ابو میں نے تو آپ سے کبھی کچھ نہیں مانگا میری ایک بات مانیں گے
ابو کی جان بھی تو پروار ہے بیٹے
ابو مجھے وہ گانا سنا دیجیے